کے بعد لوگوں کو خط میں ڈال دیا گیا ہے. یہ بات خط میں ڈال دیا ہے اور یوں کہتے ہیں کہ رزق حلال تو پایا نہیں جاتا سوائے اس کے کہ دریا میں مچھلی شکار کر کے کھائی جائے یا سبزی کھا کر گھاس چر کر پیٹ بھر لیا جائے. اور اس کے بارے میں کچھ قصے مشہور ہیں. وہ ایک بزرگ کا قصہ بیان کرتے ہیں کہ ان کا بیل لڑتے لڑتے دوسرے کے کھیت میں چلا گیا تو انہوں نے اس کھیت کا غلہ کھانا چھوڑ دیا. نہ معلوم دوسرے کے کھیت کی مٹی جو میرے بیل کے کھر میں لگ کر بلا اجازت چلی آئی کون سے دانے میں شامل ہو گئی. اگر یہ قصہ سچا ہے تو ان کا حال تھا غلبہ حال. اس کی وجہ سے وہ مجبور تھے. دوسروں پر ایسا کرنا ضروری نہیں. اگر خود اپنے اختیار سے ایسا کرے تو یہ تقویٰ کا حیضہ ہے. جب اتنے شبے کو بھی حرام میں داخل سمجھا جائے گا اور ظاہر ہے کہ اس سے بچنا ممکن نہیں تو گمان یہ ہوگا کہ حرام سے بچنا مشکل ہے اور بلکہ ناممکن ہے. تو پھر یہ کہنا پڑے گا کہ سب کے سب حرام میں پھنسے ہوئے ہیں اور حلال کو بالکل چھوڑ رکھا ہے. حضرت فرماتے ہیں کہ میں کہتا ہوں کہ سب مولوی بھی حرام کھاتے ہیں. ایک بزرگ تھے حضرت مولانا مظفر حسین کاندھلوی رحم اللہ تعالی. ان کی یہ حالت تھی کہ اگر کوئی ان کو حرام مال دھوکے سے کھلا بھی دیتا تو قے ہو جایا کرتی تھی, لیکن پھر بھی وہ دونوں وقت کا کھانا کھاتے تھے. اس سے صاف معلوم ہوتا ہے کہ حلال بھی دنیا میں ضرور موجود ہے, ورنہ وہ کیا کھاتے تھے. اور اگر حرام ہی کھاتے تھے تو طبیعت کو حرام سے یہ نفرت نہیں ہو سکتی تھی. تو پھر کہنا پڑے گا کہ ہمیشہ قے ہی کیا کرتے ہوں گے اور اس کا غلط ہونا ظاہر ہے. غرض دنیا میں حلال بھی ہے حرام بھی ہے. اگر مسئلہ پوچھتے رہیں تو سب معلوم ہو جائیں گے, مگر لوگ پوچھتے ہی نہیں. اور اسی کا سارا فساد بھی ہے کہ لوگوں نے پوچھنا چھوڑ دیا, جو جی میں آیا کرتے رہتے ہیں, یہاں تک کہ اس کی عادت ہو گئی. اب جو کسی نے حرام چیز سے منع کیا تو اس کا چھوڑنا نہایت دشوار معلوم ہوا. بس کہہ دیا کہ میاں یہ لوگ تو خامخواہ بھی حلال کو حرام ہی کہا کرتے ہیں, ان کو تو غرض یہی ہے کہ مال نہ بڑھے اور مسلمان مالدار نہ ہو. بس ہوتے ہوتے یہ ذہن جم گیا کہ ان کے یہاں تو سب چیز حرام ہی ہے, حلال کوئی چیز بھی نہیں. اس سے حلال چیزوں کو بھی حرام ہی سمجھنے لگے اور خوف سے مولویوں کے پاس جانا چھوڑ دیا. دیکھنا چاہیے کہ ہمارے کس معاملے کو حرام بتا دیں. اور یہ خیال کر لیا گیا کہ اگر کسی معاملے کو حلال بھی بتائیں تو ہماری خاطر سے کہہ دیں گے اور ہوگا وہ حرام ہی, کیونکہ حلال کا تو پتہ نہیں. تو یہ خیال بالکل غلط ہے. جس کو مولوی حلال بتا دیں وہ اللہ کے نزدیک حلال ہے, جس کو حرام بتا دیں وہ اللہ کے نزدیک حرام ہے. شیطان کے بہت سے جال ہیں, ان میں سے ایک یہ بھی ہے کہ وسوسہ ڈالتا ہے یہ سب حرام ہے. پھر بعض لوگ حرام حلال میں خامخواہ شبہ کر کے حلال کو بھی چھوڑ دیتے ہیں کہ جب اس میں شبہ ہوتا ہے تو چھوڑ ہی دیا جائے. مولوی کتنا کہیں کہ یہ حلال ہے خیال تو کرو, تو وہ ظالم نہیں وہ کوئی ظالم نہیں کہ ناجائز کو جائز بتلائے اور خامخواہ تم کو گناہ میں ڈال دے. وہ جائز ہوگا جبھی تو اس کو جائز بتلاتے ہیں. اور یہ خیال مت کرو کہ حلال موجود ہی نہیں, مولویوں سے پوچھتے رہا کرو. پھر جس بات سے وہ منع کریں اس سے ہمت کر کے اسے چھوڑ دیا کرو. اہل علم جس طرف چل رہے ہیں, بہت سے لوگ اپنی طرف سے بینک میں سودی بینکوں میں نوکری اب بھی کر رہے ہیں, جبکہ سودی بینک کو بہت سے طریقے سے شیخ الاسلام نے اس کو سود سے پاک کرنے کی کوشش کی ہے. تو لیکن پھر بھی بہت سے بینک ابھی تک سودی نظام پر ہی چل رہے ہیں. تو اس کے باوجود وہ لوگ بھی یہی سمجھتے ہیں کہ ہم تو محنت کر رہے ہیں, لہٰذا ہم اگر محنت کر کے کھا رہے ہیں تو کیا غلط ہے. وہ بھی اسی نظام کا حصہ ہیں, لیکن نظام کا حصہ ضرور ہے. لیکن شریعت کا معاملہ یہ کہ جتنا بچ سکتا ہے آدمی بچے. ایک آدمی بھوکا ہے, اس کو مرنے کا اندیشہ ہے, تو وہ حرام کھا سکتا ہے. جیسے خنزیر کو کھانا اس کے لیے گنجائش ہے, حلال نہیں ہو جاتا, گنجائش ہے. لیکن लेकिन एक ऐसा आदमी जिसका पेट भरा हो उसके लिए नाजायज होगा। एक ही चीज दोनों किसी के लिए जायज होगी, किसी के लिए नाजायज होगी। वही एक आदमी वो जकात का माल जो गरीब लेता है उसके लिए हलाल है, अगर किसी गैर गरीब यानी हाब साहिब निसाब को दे दिया या सैयद को दे दिया तो उसके लिए उसका इस्तेमाल नाजायज है। माल वही है लेकिन उसके उसके इस्तेमाल करने वाले से उसका फर्क पड़ता है। उसी को आपने मालिक बना दिया गरीब को, अभी वो गरीब था उसको 10,000 रुपए जकात दे दिए, फिर वहीं बैठे हैं उसने उसी से खाना मंगाया, अब खाना खाना जायज है। अभी वो पैसा जकात का था, अभी उसकी माहियत बदल गई क्योंकि अब गरीब की मिल्कियत बन गया। अभी अपने जकात के पैसे से नहीं खा सकते थे लेकिन जब गरीब की मिल्कियत बन गई अब उसके उसके पैसे से खा सकते हैं। तो ये है, माहियत तब्दील हो जाती है, सूद की माहियत तब्दील नहीं होती, सूद की माहियत तब्दील नहीं होती, उससे तो बचना ही चाहिए। लिहाजा जितने भी मसाइल समझ में नहीं आते, आमतौर लोग यही समझते हैं बैंक में तो यही हो रहा है, इसलिए अहले इल्म का फतवा उमूमी तौर पर यही है कि उसमें रखवाना जायज है, उसका मुनाफा लेना जायज नहीं, क्योंकि घरों में जो हालात हैं सबको मालूम है घरों में, और आदमी अपने दुकान में अगर पैसा रखेगा तो वो बहुत आसानी के साथ कोई भी ले उड़ेगा। लिहाजा ऐसे मौके के लिए, इस इस्तिरारी मौके के लिए बैंक में रखने की इजाजत दी जाती है, और उसमें से फिर लेकिन नफा ना ले, वही जो रखे वही उसको निकाले तो उसमें गुंजाइश है। लेकिन पहले जमाने में ऐसा नहीं था क्योंकि हालात ऐसे नहीं थे, अब हालात ऐसे हो गए उस लिहाज से। लेकिन इसका मतलब ये नहीं कि सूदी बैंककारी में नौकरी करना भी जायज हो जाएगा, नौकरी करना तो नाजायज है क्योंकि वो उसका इख्तियारी फेल है और ये इसका इस्तिरारी फेल है। दोनों में इस्तिरारी और इख्तियारी में लोग बहुत से फर्क महसूस नहीं करते, समझने की कोशिश नहीं करते। जैसे बहुत सी औरतें ये कह देती हैं दूसरी औरतों से कि अगर हम तुम इतना पर्दा करोगी तो डॉक्टर के पास जाओगी तो क्या होगा, तो जब डॉक्टर के पास जाओगी तो शहो तो उस वक्त में शरीयत खुद इजाजत देगी कि जितना जितना अगर चेहरा दिखाना जरूरी है तो चेहरा भी खोलने की इजाजत देगी, जो इलाका मुतासरा है उसको देखने की भी इजाजत होगी अगर कोई लेडी और डॉक्टर ना हो, लेकिन बिला इजाजत किसी को चेहरा और बाल दिखाना भी नाजायज है। तो यही फर्क है इस्तिरार और इख्तियार में, लेकिन इसको लोग समझे बगैर अपनी तरफ से ही फैसला कर देते हैं कि वहां तो ये कहते हैं यहाँ ये कहते हैं, दोनों में जमीन आसमान का फर्क है। अगर नफ्स कम हिम्मती करे तो उसे ये समझाओ कि दुनिया के बादशाह की तो फरमा बरदारी तू करता है, फिर जो सबसे बड़ा बादशाह है उसकी ताबेदारी कैसे ना करेगा, उसके हुक्म को तो जरूर ही मानना चाहिए। और जब तुम खुद अपनी हिम्मत मजबूत कर लोगे तो दूसरे लोग भी तुमको इससे ना रोकेंगे, लोग तो सब मान जाते हैं। आदमी पक्का होना चाहिए और खुद अल्लाह ताला ऐसे सामान कर देते हैं जिससे उनके हुक्मों पर चलना आसान हो जाता है। ख्याल कर लीजिए कि हाकिम जब किसी को मुश्किल काम का हुक्म देता है तो खुद ही उसकी मदद भी करता है। अब देखिए आम हालात में चाहे मौसम अच्छा भी हो आदमी 2-4 घंटे में जरूर पानी पीता है, कुछ ना कुछ खाता है, चाय पीता है, लेकिन जहाँ अल्लाह ताला ने हुक्म दिया वहाँ सब्र भी दे दिया कि अब शाम को खाना है, एक सोच लिया, जहन बना लिया, सब्र दे दिया, ये सब अल्लाह ताला की तरफ से है। हुक्म देते हैं और साथ साथ तौफीक और मदद भी अपनी शामिल हाल करते हैं। अगर मदद शामिल हाल ना हो तो ये तो अब तो मौसम बहुत ठंडा है, वरना ऐसा मौसम भी गुजरा कि 15 घंटे का रोजा और गर्मी की शिद्दत, लेकिन अल्लाह का शुक्र है जिन्होंने रखा उन्हें याद होगा कि उस वक्त भी उन्होंने रखा, रखने वालों ने, और नहीं रखने वाले आज भी हीले बहाने करते हैं, ऐसा मर्ज है वैसा मर्ज है, साफ सामने खा रहे हैं, चलते फिरते खा रहे हैं, और फिर ये भाई कम अज कम अगर मर्ज है तो कम अज कम ये चीजें छुप के तो करो, ताकि मर्ज वाले को भी जायज नहीं कि रोजेदार के सामने वो खाए, मरीज को भी जायज नहीं। अब इतना बेहिसी होती जा रही है कि मुंह में गुटखा भरा हुआ है, ऐसे लोगों को समझाना चाहिए। हजरत शेख ने फजाइल आमाल के फजाइल रमजान में लिखा है कि जो शख्स ऐसा रमजान में खुलेआम खाता पीता फिरता फिवा यानी खुलेआम खाए اس وقت کی ریاست کا یہ کام ہے, عام آدمی کا کام نہیں, ریاست کا یہ کام ہے, اس کو پکڑ کے سزا دے. اب سزا کیا دے گی, وہ ریاست کا امیر جانتا ہے کہ اس کو پکڑ کے سزا دے. تو لہٰذا ایسے آدمی کم از کم ہمارا کام یہ ہے کہ فَإِن لَمْ يَسْتَطِعْ فَبِلِسَانِ, ہم زبان سے اس کو سمجھا دیں, بھائی روزہ نہیں رکھا تو کم از کم اپنے گناہ کا اعلان تو مت کرو. اور کہتا گناہ کہاں کروں, میں بیمار کو بھی چاہیے کہ اگر اس کو کھانا ہے, اگر اس کو کوئی عذر ہے تو وہ تنہائی میں الگ بیٹھ کے کھائے, اور اگر بیمار نہیں ہے تو یہ عذر پھر اللہ, اور یہ پھر وہاں پتہ چلے گا عذر ہے یا بہانہ ہے. اللہ تعالیٰ تمام مسلمانوں کو ہمت مردانہ اور قوت شیرانہ عطا فرمائے. الحمدللہ رب العالمین.